उत्तरबाट सूर्य उदाएर दक्षिणमा ढलेको रहेछ। उत्तरबाट सूर्य उदाएर दक्षिणमा ढलेको रहेछ। बाहिरी शरीर राम्रै थियो, भित्री जलेको रहेछ। उत्तरबाट सूर्य उदाएर दक्षिणमा ढलेको रहेछ। उनको र उसको सम्बन्ध देख्दा छक्क परे म। उनको र उसको सम्बन्ध देख्दा छक्क परे म। पानीमा पनि मायाको दियो बलेको रहेछ। बाहिरी शरीर राम्रै थियो, भित्री जलेको रहेछ। न छोरी चिन्छन् न बुहारी चिन्छन्, आजकल समाजमा बदनामीको आधी हुरी चलेको रहेछ। बाहिरी शरीर राम्रै थियो, भित्री जलेको रहेछ। हिजो ज्यान दिन्छु भन्नेले आज ज्यान दिन्छु भन्छे। हिजो ज्यान दिन्छु भन्नेले आज ज्यान लिन्छु भन्छे। कसले भने के हुन्छ र अमृतमा विष फलेको रहेछ। बाहिरी शरीर राम्रै थियो, भित्री जलेको रहेछ। यो हृदयमा पीडै पीडा मात्र भइरहेको छ। यात्रीको कथा नसुनौ भो, आफ्नैले छलेको रहेछ। बाहिरी शरीर राम्रै थियो, भित्री जलेको रहेछ। उत्तरबाट सूर्य उदाएर दक्षिणमा ढलेको रहेछ। केशवराज यात्रीको गजल सँगै नमस्कार नमस्कार अनि सुस्वागतम। साथै रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम गजल सुधा लिएर आज पनि उपस्थित भइसकेको छौँ। रेडियो मिरमिरे 99.4 मेगाहर्ज, त्यसै गरी इन्टरनेटमा www.radiomirmire.com.np मार्फत विश्वभर सुन्न सकिने यो कार्यक्रम तपाईँले अनलाइन रेडियो रेडियो चारी, त्यसै गरी अक्सिजन रेडियो नेपालीको अनलाइन रेडियो र तपाईँले फुर्सदको समयमा चिसापानी ब्लग स्पोर्ट र संवाद डबली न्युज मार्फत पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। र यो कार्यक्रममा प्रविधि मित्र साहस भट्टसँगै म कार्यक्रम प्रस्तुता कमल सरगम छु। रेडियो चारीबाट रमेश बस्नेत, कमल अर्याल, त्यसै गरी अक्सिजनबाट यति बेला सँगै रहनु भएको छ वीरेन्द्र ओली, र नेपालीको अनलाइनबाट चन्द्र विकल्प, त्यसै गरी यता हामीलाई संवाद डबलीबाट कमल बुढाले सघाइरहनु भएको छ। आजको बसाई हामी तपाईँसँग अतिथि विशेष बनाउनेछौँ। आज मैले केशव राज यात्रीसँग विशेष कुराकानी गर्नेछौँ। सुदूरपश्चिममा जन्मली हाल काठमाडौँमा साहित्य यात्रालाई साहित्य लेखनलाई निरन्तरता दिइरहनु भएका साहित्यकार गजलकार केशव राज यात्रीसँगको विशेष कुराकानी जोड्नेछौँ। सुरुवातमा भने यो साङ्गीतिक गजल हामी सुन्नेछौँ। यो साङ्गीतिक गजल पश्चात उहाँसँगको विशेष कुराकानी तपाईँसँग रहनेछौँ। अहिलेका लागि यो साङ्गीतिक गजल।
हौसला बुलन्द भइदिन्छ, हौसला बुलन्द भइदिन्छ, तिमी आउँदा हौसला बुलन्द भइदिन्छ, तिमी आउँदा सुनमा सुगन्ध, सुनमा सुगन्ध, सुनमा सुगन्ध भइदिन्छ, तिमी आउँदा हौसला बुलन्द भइदिन्छ, तिमी आउँदा पर्छन् कति सासै रोकिन्छ कतिको, मूर्छा पर्छन् कति सासै रोकिन्छ कतिको, मूर्छा पर्छन् कति सासै रोकिन्छ रातिको धड्कन 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 बन्द भइदिन्छ तिमी आउँदा धड्कन बन्द भइदिन्छ
हौसला बुलन्द भए यो सुमधुर साङ्गीतिक गजलसँगै पुनः स्वागत छ मित्र. जानकारी राख्नु भएको छ आज अतिथिसँगको विशेष कुराकानी रहनेछ र सोही अतिथि आज हामीसँग आइसक्नु भएको छ. रातको प्रहरमा तपाईँहरू हुनुहुन्छ र जुन ठाउँमा जसरी आजको विषय सुन्दै हुनुहुन्छ तपाईँहरूसँग पुनः समीपता साट्नेछौँ र आज पनि तपाईँलाई भने जस्तै सोचे जस्तै बनाउनेछौँ. आफ्नोपनको आवाज दिलाउनेछौँ यो रातसँग तपाईँहरू यो निन्द्रसँग कार्यक्रम गजलसँगै गजल सुधासँगै गजलहरूसँगै रमाउनुहुनेछ. अतिथि केशवराज यात्रीसँग कुराकानी अबको क्रममा स्वागत छ केशवजी तपाईँलाई कार्यक्रममा.
धन्यवाद कमल सर।
के छ खबर? पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
सबै खबर ठिकै छ सर। पछिल्लो समय यही हो, अब पढाइको सिलसिलामा र यही साहित्य लेखनतिर यस्तै व्यस्तता यतातिर छ भनौँ।
कतिको लेख्नुहुन्छ यति बेलाको समयमा गजल? गजलकारकै रूपमा अझ पछिल्लो समय मध्यपश्चिमतिरको अवस्था हेर्दाखेरि गजलको विकास धेरै देखिन्छ र त्यहाँ आउनुभएका गजलकारहरू धेरै नै राम्रा सिर्जना गर्ने खालका गजलकार हुनुहुन्छ। कतिको लेखनमा सक्रिय छ तपाईँमा?
हजुर, अहिले यो कलम चाहिँ अहिले केही दिन यता अहिले गजलतिर बढी नै गइरहेछ। किन भन्दाखेरि यहाँको माहौल चाहिँ खस्किँदै गएको छ, यो राजनीतिक माहौल र विभिन्न समस्याहरू आएर पनि होला सर, गजलतिर अलिक बढी नै
ध्यान गइरहेको छ तपाईँको हामीले रूपमा बुझौँ।
हजुर,
मध्यपश्चिम सुदूरपश्चिम र त्यतातिर अलिकति देउडा गजलहरूको पनि अलिकति पछिल्लो पटक आइरहेको छ होइन, देउडा गजलहरू लेख्ने चलन पनि छ। तपाईँ देउडा गजल चाहिँ लेख्नुहुन्छ भन्नु?
देउडा गजल पनि मैले प्रयास चाहिँ गरेको छु।
लेख्नु भएको छ?
हजुर,
सुनाउन एउटा देउडा गजल।
मैले यो डायरीमा त देउडा गजल चाहिँ अहिले छैन होइन, अर्कोमा थियो,
अर्कोमा थियो जस देउडा गजल।
म एउटा मतला मात्र अहिले,
एउटा मतला मात्र भए पनि सुनाउने देउडा कस्तो हुन्छ त, त्यो अनुभव फरक हुन्छ।
यो चाहिँ एउटा प्रसङ्ग जोडौँ यसकोमा। म चाहिँ अब काठमाडौँ बस्दाखेरि गाउँको याद आइरहेको बेला कस्तो भएको होला त आफ्नो गाउँघर भन्ने कुरा प्रसङ्गलाई मैले मतलब मात्र भन्छु सर। कसो होला मेरो गाउँघर खबर लैया महिना, कसो होला मेरो गाउँघर खबर लैया महिना, कसा हुन्ना रोला खोला खबर लैया महिना, कसो होला मेरो गाउँघर खबर लैया महिना, कसो होला मेरो गाउँघर खबर लैया महिना, कसा हुन्ना रोला खोला खबर लैया महिना। यो मतला मात्र थियो सर,
यसको अर्थ अलिकति खुलाइदिनु, अलिअलि त बुझे जस्तो नि लाग्यो।
हजुर, कसो होला मेरो गाउँघर खबर लैया महिना, कस्तो भएको होला मेरो गाउँघर अहिले, खबर लिएर आइज महिना, कुनै महिना सरी यस्तैले भनेको होइन, कसा हुन्ना रोला खोला खबर लैया महिना, रोला खोलाहरू तिथर्ना खोलाहरू कस्तो भएको होलान् खबर लिएर आइज, मलाई केही खबर लिएर मेरो सानिध्यमा खबर लिएर आइज भनेर एउटा महिना भन्ने हाम्रो त्यतातिर चलेको एउटा कुनै भनौँ न त्यस्तो चरा सरालाई सङ्केत गरेको त्यस्तै हो।
देउडामा चाहिँ काफिया कत्तिको भेटिन्छ?
काफिया त हुनैपर्छ सर, कसो होला?
होइन, मैले बुझेँ काफिया कत्तिको खोज्नु सहज हुन्छ देउडा?
सहज भन्दा पनि अब कुनै कुनै गाह्रै हुन्छ सर, कुनै कुनै मिलाउँदाखेरि माथिबाट लेख्दै आयो तल तेस्रो सेरसम्म पुग्यो, चौथोमा पुऱ्याउँदाखेरि फेरि काफिया नै भेटिन्न, त्यस्तो पनि भएको हुन्छ सर,
अप्ठ्यारो हुन्छ है देउडामा पनि।
हजुर सर,
तपाईँको घर अलिकति हामी तपाईँको वास्तविक थलोतिर लागौँ होइन, हरेक गजलकारहरू जन्म लिनुहुन्छ र जन्म लिइसके पश्चात उहाँको क्रियाकलाप हरेक कुराहरू चाहने धेरैका चाहना हुन्छ, अलिकति म ती प्रसङ्गतर्फ लागौँ। कहाँ जन्म लिनुभयो?
मेरो जन्म चाहिँ सुदूरपश्चिमको एउटा पहाडी भेग बझाङ जिल्लाको पनि एउटा भित्रको गाउँ, गाउँभित्रको पनि सानै गाउँ थियो, माझी गाविस वडा नम्बर 5 खडगराज जोशी र माता लक्ष्मीदेवी जोशीको चौथो पुत्रको रूपमा जन्म लिएको हो मैले।
कति सालमा?
मेरो जन्म चाहिँ 2054 साल 4 महिना 26।
ओहो, कति सानो उमेरमा यति धेरै गजल लेख्नु भएको त। तपाईँको डायरी हेरेँ मैले, 2-3 डायरी पुरै भरिएको छ।
हजुर,
मैले तपाईँ यो कार्यक्रमभित्र पस्नु प्रवेश गर्नुभन्दा अगाडि नै मैले तपाईँको डायरीहरू हेरेको थिएँ, एउटा पुस्तक त निकालिसक्नु भएको छ। कुन गजल सङ्ग्रह हो अलिकति प्रष्ट पारिदिनु न आम श्रोताले सुनिरहनु?
मेरो पुस्तक छ पीडा, पीडा सङ्ग्रह चाहिँ मेरो यही वर्ष साउन 26 दायित्व बेङ्गे प्रतिष्ठानबाट निस्केको हो,
यता चाबैल।
हजुर, चाबैलमा र रामप्रसाद पन्त अध्यक्ष हुनुहुन्छ। हजुर, ज्ञानुवाकर पौडेलको भूमिका छ र शुभकामना मन्तव्य सुरुमै मैले मेरा पिताजीको राखेको छु, सुरुमै नै शुभकामना मन्तव्य। र अर्को जीवनपानी सर, उहाँले मेरो विभिन्न बाटोमा, विभिन्न म हिँडिरहेको बाटोमा कस्तो छ त मेरा पाइला पाइलामा उहाँले निहाल्दै आएर मेरो मलाई अहिले यो साहित्य क्षेत्रमा कलम चलाउन अलिकति हौसला प्रदान गर्नुभएकोमा उहाँले भन्नुभएको छ, त्यसमा लेख्नुभएको छ यात्रीको यात्रामा ऊर्जा भनेर उहाँले लेख्नु भएको छ, त्यही उहाँलाई पनि धेरै धेरै धन्यवाद। र विभिन्न अरू सघाउनु हुने विभिन्न अग्रज साहित्यकार र खपरियालाई सम्झेको छु मैले।
कतिको तपाईँलाई प्रतिक्रिया चाहिँ कस्तो आयो केशवजी? होइन, गजल सङ्ग्रह निकाल्नुभयो, गजल सङ्ग्रह ननिकालिकन गजलकार भनेर पछिल्लो पटक चिन्दैनन्, यदि यो भ्रम साहित्यमा देखिएको छ जब गजल सङ्ग्रह एउटा हातमा परिसकेपछि यो चाहिँ गजलकार रहेछ भन्छ, जो राम्रो सिर्जना गर्नेलाई चाहिँ अलिकति पछिल्लो पटक अलिकति ठाउँ नदिएको पनि देखिन्छ, यानि कि गजलकार हो या होइन त्यसलाई चिन्न गाह्रो छ, यो मुस्किल छ, तर पनि तपाईँलाई त्यो एउटा माध्यम भनी कायम गर्नुभएको छ, कतिको सहज छ
यो? धेरै सहज भयो सर मलाई, यो पीडाबाट धेरै प्रतिक्रियाहरू पनि आए र कसैले भन्नुभयो यात्रीको आफ्नै पीडा हो कि आफ्नै जीवनमा यथार्थ मेल खाएको हो कि भन्नुभयो कसैले. अब मैले के भनिन्छ कि पढेर कि पढेर लेखिन्छ भनिन्छ, यो पनि यस्तै अनुभूतिहरू सँगालेको हुँ यसमा.
एउटा गजल वाचन गर्नु होला.
यो चाहिँ मेरो अब आफ्नै आफैसँग सम्बन्धित छ. म तँलाई यसरी सुरु हुन्छ. सत्तरीमा उदाएको यात्रीमा, सत्तरीमा उदाएको यात्रीमा चोट पलपल खाएको यात्रीमा, सत्तरीमा उदाएको यात्रीमा चोट पलपल खाएको यात्रीमा, गजलको बारेमा थाहा थिएन मलाई, गजलको बारेमा थाहा थिएन मलाई, हजुर कहाँ सिक्न आएको यात्रीमा, चोट पलपल खाएको यात्रीमा. सायद तपाईँले मलाई चिन्नुहुन्थेन होला, सायद तपाईँले मलाई चिन्नुहुन्थेन होला, गुरु जीवन पानीले चिनाएको यात्रीमा,
वा
चोट पलपल खाएको यात्रीमा. यसमा चाहिँ मैले मेरो गुरु जीवन पानीलाई मैले पिताश्री नै मैले ग्रहण गरेको छु, त्यसो भएर उहाँलाई सम्झेको छु. यसमा कसैको भर नपर्नु भन्थे हजुर, कसैको भर नपर्नु भन्थे हजुर, आफन्तबाट धोका पाएको यात्री म, सत्तरीमा उदाएको यात्री म. अब अन्तिम शेर छ. कसैले कसैलाई मन पराउनु गल्ती होइन, कसैले कसैलाई मन पराउनु गल्ती होइन, कसैलाई एक हुनु माया लागेको यात्री म, सत्तरीमा उदाएको यात्री म, चोट पलपल खाएको यात्री म,
सत्तरीमा उदाएको यात्री म, चोट पलपल खाएको यात्री म. 2070 सालदेखि नै गजल लेख्न थाल्नुभयो क्या
हजुर? यही चाहिँ यस्तै यस्तै छ. मैले सत्तरीमा म चिनिएको, सत्तरीमा उदाए जस्तै भयो, सत्तरीबाट आएको है भन्ने हो. लेखन यात्रा चाहिँ मेरो पहिलेदेखि नै थियो, तर म सत्तरीबाट नै अब उदाएँ जस्तो भएर यो गजल पनि त्यस्तैमा
प्रेरित गर्नु होइन. यो सत्तरीबाट तपाईँले गजल लेख्नुभयो, 71-72 भर्खर सुरु हुँदैछ
हजुर.
तर 72 नपुग्दै तपाईँको गजल यात्रा धेरै नै माथि पुगेको छ. अझ 70-71 सालमै तपाईँले पुस्तक निकाल्नुभयो. एक वर्षमा एउटा पुस्तक निकाल्न सक्ने आँट तपाईँमा आयो, त्यो आँट कसले दिनुभयो?
यो आँट चाहिँ मैले अघि नै भनिसकेँ, मेरा गुरु जीवन पानीले. उहाँ चाहिँ मलाई काठमाडौँ बनाट कलेजमा म्याथ पढाउने गुरु पनि हुनुहुन्छ. म चाहिँ अहिले विज्ञान विषयको विद्यार्थी, उहाँले म्याथ पढाउनुहुन्थ्यो र उहाँलाई मैले भेट, सर मेरो यस्तो यस्तो छ, मेरो डायरीमा यति गजल छन् कति है भनेर उहाँलाई मैले देखाउँदा उहाँले विभिन्न म हिँडिरहेको बाटो राम्रो नराम्रो कस्तो छ भने विभिन्न नियाल्दै आएर उहाँले धेरै मेरो गजल लेखनलाई अगाडि बढाउनु धेरै सहयोग गर्नुभएको.
बाजुरा बझाङ एउटा विकट क्षेत्र, बझाङमा साहित्य लेखन अलिकति माथि नै छ हामीले बुझ्दाखेरि, र बझाङका साहित्यकारहरू निकै चलेका साहित्य क्षेत्रमा पनि हुनुहुन्छ होइन, अगाडि परेका पनि देखिन्छ र केही पछाडि परेका पनि देखिन्छ, अगाडि गएर पछाडि परेका पनि देखिन्छ. यस्तो हुँदाखेरि तपाईँ के यस साहित्य क्षेत्रलाई निरन्तरता दिन सक्छु जस्तो लाग्छ, या अब लेखन कार्य हो, अब एक दुईवटा लेखिराख्छु आफ्नो कार्यलाई पनि अगाडि बढाउँछु भन्ने एउटा आँट छ, कस्तो छ तपाईँको प्राण आँट कस्तो छ अलिकति सेयर गर्नुहोस् न.
मलाई चाहिँ लाग्छ यो साहित्यलाई चाहिँ मैले अरूलाई छोडौँला होइन, तर साहित्यलाई मैले त्याग्दिन जस्तो लागेको छ मलाई अहिलेसम्म चाहिँ. समय र परिस्थितिले अब कहाँसम्म पुर्याउँछ त्यो चाहिँ अहिले भन्न सक्ने अवस्था छैन.
त्यो साहित्यलाई त्याग गर्न सक्नुहुन्न तपाईँ
हजुर.
तपाईँले यो आवाज बोल्नु भएको छ र भोलि हामी त्यो आवाजसँगै केशव राज यात्रीलाई योभन्दा 10 वर्षपछि कस्तो रूपमा देख्छौँ होला तपाईँको मूल्याङ्कनमा?
मेरो मूल्याङ्कनमा भन्दाखेरि म चाहिँ अब जस्तै एक कक्षा पढ्दाखेरि कख मात्र जान्ने हो, पछि बिस्तारै बिस्तारै कलम कपुरी क सबै सिक्ने हो, त्यसरी म पनि अहिले शैशव अवस्थामा छु साहित्यको, पछि विभिन्न फक्रेर राम्रो हुन सक्छु भन्ने आशा जस्तो लाग्छ.
भोलि अवश्य पनि अर्कोचोटि गजल सङ्ग्रह, अर्को नयाँ गजल सङ्ग्रहसहित अन्य सिर्जनाका पुस्तकहरूसँगै तपाईँलाई पुनः भेट्न पाउनेछ. एउटा गजल जहाँ फेरि हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ.
यो चाहिँ अब यसरी सुरु हुन्छ. कसैले हृदय जलाएपछि गजल बन्छन्, कसैले हृदय जलाएपछि गजल बन्छन्, आफन्तले बीच फलाएपछि गजल बन्छन्, जिउदो लास जलाएर जानेहरू, जिउदो लास जलाएर जाने मानवहरूले, जिउदो लास जलाएर जाने मानवहरूले मन मुटुमा छुरा चलाएपछि गजल बन्छन्, कसैले हृदय जलाएपछि गजल बन्छन्. अनौठो अनौठो मात्र देखिन्छ आजकल, अनौठो अनौठो मात्र देखिन्छ आजकल, ढुङ्गामा ढुङ्गा पलाएपछि गजल बन्छन्, कसैले हृदय जलाएपछि गजल बन्छन्. अब अन्तिम छ. यात्रा सजिलो र गाह्रो त हुने नै भयो, यात्रा सजिलो र गाह्रो त हुने नै भयो, यात्रीको शिर ढलाएपछि गजल भन्छन्, कसैले हृदय जलाएपछि गजल भन्छन्, आफन्तले बीच आएपछि गजल भन्छन्।
निकै मिठो गजल, मिठो गजल सिर्जना गर्ने गजलकार केशव यात्रीसँगको विशेष कुराकानी जोडिरहेको छ। रेडियो मिरमिरे 89.4 मेगाहर्जको यो विशेष प्रस्तुतिमा हुनुहुन्छ कार्यक्रम गजल सुधामा, र पछिल्लो पटक गजल सुधा तपाईँले धेरै नै रुचाइरहनु भएको छ, र सोही अनुसार तपाईँका प्रतिक्रिया र चाहना अनुसार हामीले अतिथि अनि तपाईँका सिर्जनाहरूलाई सुनाइरहेका छौँ। हामी नयाँ अनि पुराना सर्जकहरूलाई सधैँ सम्मान गर्छौँ, नयाँ सर्जकलाई अलिकति भए पनि अगाडि पुग्ने एउटा माध्यम हामी यो कार्यक्रमबाट दिन्छौँ, र पुराना सर्जकहरूलाई सदैव सम्मान गरिरहेका हुन्छौँ, उहाँका सिर्जनाहरूलाई हामीले सदैव सम्मान गरिरहेको हुन्छौँ। कहिले हामी गीत सङ्गीतबाट सम्झिनेछौँ पुराना सर्जकलाई भने, कहिले हामी उहाँकै गजल सिर्जनाबाट सम्झिनेछौँ। यस्ता मूर्धन्य गजलकारहरू र यस्ता युवा गजलकारहरूको जोस अवश्य नेपाली गजलमा हुनुहुन्छ हुनुपर्छ र अनवरत नेपाली गजलमा लाग्नुपर्छ। हाम्रो यही चाहना छ, यही सोच छ, नेपाली गजल विकासका लागि एकमात्र गजल कार्यक्रम गजल सुधा। आज हामी तपाईँहरूसँग गजलकारसँग के विशेष कुराकानी जोडिरहँदाखेरि अब हामी कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ। कार्यक्रमको मध्यभाग पश्चात केशवराज यात्रीसँगको विशेष कुराकानी, बाँकी कुराकानी हामी यो कार्यक्रमको मध्यभाग पश्चात लिएर आउनेछौँ। साहस भट्ट प्रविधि मित्र हुनुहुन्छ, उहाँले जानकारी गराइरहनु भएको छ कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको। अब हामी यसपछि तपाईँसँग बाँकी कुराकानी जोड्न आउने नै छ। यो भ्रष्टाचारीको बस्ती गनाउँछ ठस ठस्ती, यो भ्रष्टाचारीको बस्ती गनाउँछ ठस ठस्ती, उसको इच्छा विपरीत, उसको इच्छा विपरीत होच्याउँछ जबरजस्ती बाउको पैसामा, बाउको पैसामा छोरा गर्छ मोज मस्ती, यो टोल सफा गर्न बोलाउँछु आर्मीको गस्ती, संविधान बन्यो होइन, संविधान बन्यो होइन बानेश्वरमा अस्ति, यो भ्रष्टाचारीको बस्ती गनाउँछ ठस ठस्ती। कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ, रेडियो मिरमिरे 89.4 मेगाहर्जको यो ध्वनि तरङ्गबाट तपाईँले 30 भन्दा बढी जिल्लाहरूमा, त्यसै गरी इन्टरनेटमा www.radiomirmire.com.np मार्फत तपाईँले विश्वभर सुन्न सक्नुहुन्छ, त्यसै गरी अन्य रेडियो स्टेशन मार्फत पनि यो कार्यक्रम सुनिरहनु भएको छ। अब केही समयपछि विभिन्न स्थानीय रेडियोहरूबाट पनि कार्यक्रम गजल सुधा सुन्न पाउनुहुनेछ, तपाईँलाई जानकारी पनि गराउँछौँ। र आजको विषयमा म गजलकार तपाईँसँगै पछिल्लो पटक धेरै गजल प्रेषित गर्ने गजलकार केशव राज यात्रीसँगको विशेष कुराकानी जोडिरहेको छु। उहाँसँगको बाँकी कुराकानी, बाँकी अन्तरङ्ग भलाको सारी हामी जोड्नेछौँ, र पछिल्लो पटक गजलमा आएका विकृति विसङ्गतिका बारेमा चर्चा परिचर्चा र गजल विचार गजल बहस आज हामी उहाँसँगै गरिरहेका छौँ, र गजल कस्तो हुनुपर्छ त उहाँले ती विचारहरू पनि राखिरहनु भएको छ। आज हामी त्यस आसपासका कुराकानी जोड्छौँ, र सँगै एउटा छोटो जानकारी पनि, साहित्य विशेष जानकारी पनि हामी गराउँछौँ। यही कार्यक्रमबाट हामी साहित्य विशेष जानकारी केही समयपछि गराउँछौँ, उहाँलाई स्वागत गर्ने क्रममा छौँ। पुनः स्वागत छ केशवजी।
धन्यवाद।
अब तपाईँसँग थोरै कुरा गर्छु किनभने समय हामीसँग निकै कम छ, तर त्यो कुरा सबै महत्त्वपूर्ण रहनेछ। तपाईँ पछिल्लो पटक गजल मात्र लेख्नुहुन्छ अनि अन्य सिर्जना पनि गर्नुहुन्छ, तर कमै मात्र अन्य सिर्जनालाई गर्नुहुन्छ, समय दिनुहुन्छ, गजल अलावा के काममा व्यस्त हुनुहुन्छ, अलिकति छोटो जानकारी गराउनुहोस् न।
म गजल मुक्तक हाइकुलाई सँगसँगै लगिरहेछु, र कहिलेकाहीँ कविता पनि लेखिन्छ, र अन्य यो बाहेक अन्य भन्दाखेरि म अहिले 12 अब इक्जामको तयारीमा छु। 12 इक्जाम अब वैशाख 20 गतिबाट छ, त्यही इक्जामको तयारीमा छु।
12 इक्जाम वैशाखको 20 गतेदेखि छ होइन?
हजुर।
इक्जाम दिने तयारीमा हुनुहुन्छ तर पनि गजल लेख्दै हुनुहुन्छ?
हजुर।
सहज हुन्छ पढ्नलाई र यो गजल विद्यालय लिएर जानलाई?
मलाई सधैँ जस्तो लाग्यो
कति कति सिर्जना गर्नुभयो अलिकति सोध्न मन लाग्यो तपाईँ अहिले त्यो डायरी देख्दाखेरि धेरै गर्नुभयो जस्तो नि लाग्यो पानाहरू त्यो डायरीका पानाहरू पुरै भरिएको छ कति जति सिर्जना भयो होला अहिलेसम्म
म त्योभन्दा पनि यस्तो कुरा गरौँ म यो जतिखेर म पढ्छु नि त्यतिखेर चाहिँ गजलका बढी सिर्जनाहरू मेरो दिमागमा फुर्ने गर्छन् त्यतिखेर अब म खाली हुन्छु नि त्यतिखेर गजलहरू आउने गर्दैनन् अब त्यस्तै डायरीमा हेर्दाखेरि चाहिँ अहिले गजल भयो होला त्यही सबै डायरी गएर 200-300 गजलहरू भइसक्यो
200-300 गजल लेख्नु भएको छ
हजुर
गजलै जस्तो गजल कति सबै गजलै जस्तो गजल छन् या गजल नभएका पनि छन्
सबै गजल त गजलै छन् सबै तर राम्रो नराम्रो त्यस्तो होला
अब अनुष्ट हुन्छ नि है अब केशवजी एउटा गजल सुन्छु अनि तपाईँका बारेमा अलिकति अझ जानकारी लिन्छु संस्था सङ्घ संस्थामा कतिवटा सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ त्यसका बारेमा पनि अनि गजल पुस्तकका बारेमा पनि छोटो जानकारी लिन्छु एउटा गजल सुनौ यति बेला
हजुर हुन्छ जति माया गर्छौ तिमी आँखाको नानीलाई जति माया गर्छौ तिमी आँखाको नानीलाई त्योभन्दा बढी माया गर्छु म गुरु जीवन पानीलाई जति माया गर्छौ तिमी आँखाको नानीलाई त्योभन्दा बढी माया गर्छु म गुरु जीवन पानीलाई म आउँछु पक्कै बाटो भुलेको छैन मैले म आउँछु पक्कै बाटो भुलेको छैन मैले सँगालेर राख आफ्नो जिन्दगानीलाई सँगालेर राख आफ्नो जिन्दगानीलाई जति माया गर्छौ तिमी आँखाको नानीलाई म झुटेको थिएँ झुटेको छु र झुटिरहनेछु म झुटेको थिएँ झुटेको छु र झुटिरहनेछु हेर्दै जाऊ मैदान बनाउँछु राजधानीलाई हेर्दै जाऊ मैदान बनाउँछु राजधानीलाई जति माया गर्छ तिमी आँखाको नानीलाई नमात्यौ यो सब समयकै खेल हो नमात्यौ यो सब समयकै खेल हो के दोष दिन्छौ यार तिम्रो जवानीलाई जति माया गर्छ तिमी आँखाको नानीलाई यो जीवन कति पीडा रहेछ यो जीवन कति पीडादायी रहेछ राखेको छु तराजुमा यात्रीको कहानीलाई राखेको छु तराजुमा यात्रीको कहानीलाई जति माया गर्छ तिमी आँखाको नानीलाई त्योभन्दा बढी माया गर्छ म गुरु जीवन पानीलाई
निकै सुन्दर यी गुरुलाई समर्पण गर्नुहुन्छ गजलहरू लेख्दाखेरि
हजुर
गुरु तपाईँलाई पनि त्यतिकै माया गर्नुहुन्छ
हजुर
र गुरु शिष्य र गुरुको एउटा सम्बन्ध निकै नै प्रकट हुन्छ सृजनाका लागि हरेक कुरामा तपाईँले शिक्षा लिनुभयो भने गुरुको
म हरेक
एउटा पाठक नै तपाईँ पाठक भन्दा पनि तपाईँ गुरुको एउटा चेला भन्नुहुन्छ गुरुलाई सधैँ मान्नुहुन्छ यसरी गुरुले चाहिँ तपाईँलाई कतिको प्रोत्साहन दिनुभएको छ तपाईँले यति धेरै गुरुलाई मानिरहनु भएको छ कि हरेक सिर्जनामा गुरुको नामलाई राख्नु भएको छ जीवनजी पछिल्लो पटक सिर्जनामा धेरै नै माथि पुग्नु भएका गजलकारको रूपमा म पनि मान्छु उहाँ एउटा अग्रजको रूपमा मान्छु म त्यसरी मानिरहनु भएको छ यो गुरु जीवन पानीलाई किन यति धेरै समर्पण गर्नुहुन्छ गजलहरू लेखेर
म सायद यस्तो लाग्छ कि मैले गुरु जीवन पानीले देखाएको बाटो मैले नहिँडेको भए सायद म आज यो रेडियो मिरमिरेमा यसरी हजुरसँग भलाकुसारी गर्न पाउने थिएँ उहाँले नै मलाई चिनाउनु भएको उहाँले नै विभिन्न साथ सहयोगले गर्दा उहाँको यो माया सदा अमर रहनेछ अजर अमर रहनेछ भनेर मैले गुरु जीवन पानीले सदा सम्झिरहनेछु र यो गजल पनि यही महिनाको 27 गते केही दिन अगाडि नै लेखेको थिएँ यो कोटेश्वरमा यहाँ समय पनि रहेछ राति 11:22
राति लेख्नु भएको रहेछ तर्खर भन्दा नि यो निदाउने तर्खर धेरै त यो निन्द्रा देवीको काखमा पुगिसक्नुहुन्छ एउटा सिर्जना गर्नेलाई समयको परिधि नै हुँदैन जुनै बेला पनि बाटामा हिँड्दाखेरि पनि लेख्नुहुन्छ तपाईँ चाहिँ कस्तो समयमा चाहिँ अलिकति बढी सिर्जना गर्न रुचाउनुहुन्छ
ट्याक्कै यो समयमा भन्ने त छैन सर होइन जतिखेर पनि अब जतिखेर रातिमा च्याप्पै सुतेर म रातिमा सपनीमा तर्सिँदा पनि
गजल
लेखेँ र बाटोमा गाडीमा हिँड्दा हिँड्दै गाडीमा बजिरहेको गीतले पनि त्यो मायाप्रेमी सम्बन्धी गीत छ भने त्यस्तै त्यस्तै गजल आइहाल्छ
र जस प्रसङ्ग अनुसारको गजल कोर्नुहुन्छ है ओहो यो सिर्जना र सिर्जनासँग सर्जकको एउटा ठुलो हातेमालो हुन्छ एउटा सम्बन्ध प्रकट हुन्छ भन्ने हामीले जानकारी पाइराख्छौँ अब हामी कार्यक्रमको लगभग अन्तिम समयमा छौँ जीवका कुराहरूले पहिले धेरै जोडिसक्नु भएको छ हामी जीवन जीसँग पनि कहिले समय मिल्यो भने उहाँसँगको भलाकुसारी पनि जोड्छौँ केशवजी र केशवजी अन्तिममा हामी एउटा गजल त सुन्ने नै छौँ त्यसभन्दा अगाडि कुन कुन संस्थामा संलग्न हुनुहुन्छ
तपाईँ म चाहिँ भर्खरै अब परिवर्तन सरगम साहित्यिक प्रतिष्ठानमा पनि संलग्न छु र अर्को आरम्भ साहित्यिक
प्रतिष्ठान
हजुर पेरिमली सरको र यस्तै यस्तै विभिन्नहरू संस्थाहरू पनि छन् हजुर.
तपाईँले जानकारी गराइसकेपछि मलाई याद भयो परिवर्तन सरगम साहित्य प्रतिष्ठान. यति बेला छोटो जानकारी अघि नै भनेको थिएँ भोलि छु परिवर्तन सरगम साहित्य प्रतिष्ठानको बारेमा छोटो जानकारी गराउँछौँ. यही मिति 2071 साल चैतको 7 गते यानि कि भोलार क्याम्पसमा तपाईँहरूसँग 1 बजे परिवर्तन सरगम साहित्य प्रतिष्ठानले वृहत साहित्यिक रचना वाचन त्यसै गरी समर्पण गजल पत्रिकाको 2 अङ्क यानि कि अर्धवार्षिक गजल सङ्ग्रह गजल पत्रिकाको 2 अङ्क यही मिति 2071 चैत्र 7 गते विमोचन गर्दैछ. प्रमुख अतिथि गजल सम्राट ज्ञानकार पौडेलको प्रमुख अतिथ्यमा त्यो कार्यक्रम सो कार्यक्रम हुँदैछ. हामी सबैलाई निमन्त्रणा गर्छौँ र सो कार्यक्रममा म पनि आउनेछु र तपाईँ पनि पाल्नुहुनेछ. सम्पूर्ण सर्जकहरूलाई यो निम्ता पनि छोड्नेछु र जसका लागि सम्पर्कको लागि स्वयं मलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ 9818455 त्यसै गरी सचिव हुनुहुन्छ गोविन्द लामिछाने उहाँलाई सम्पर्क गर्नको लागि 9802625707 त्यसै गरी सचिव घनश्याम मोडवरीलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ जसका लागि 9843474230 पनि उहाँलाई सम्पर्क गरेर जानकारी लिन सक्नुहुन्छ. र हामी अन्तिममा छौँ र अन्तिममा अब सिर्जना सुन्ने समय सकिसकेको छ. अब हामी तपाईँको सिर्जना सुन्दैनौँ एउटा गजल सुन्छौँ त भनेको थियौँ तर समयले नेटो काटिसकेको छ. तपाईँले सम्पर्क गर्नको लागि कुनै ठेगाना छ भने दिनुहोला.
हजुर हुन्छ सर मेरो चाहिँ फेसबुक आइडी छ KESHABRAJJOHHI केशव राज जोशी 91@yahoo.com र अर्को मलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ मेरो मोबाइल नम्बर छ 9843336141 9843363141
हुन्छ. केशवजी हामीसँग आएर यो अमूल्य समय दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद.
धेरै धेरै धन्यवाद सर हजुरले पनि यो मलाई श्रोताहरूको कान कानमा गुन्जाउने अवसर दिनुभयो यो यहाँ बोलाएर सुवर्ण अवसर दिनुभएकोमा कमलसरलाई पनि धेरै धेरै धन्यवाद. आगामी दिनहरूमा पनि हामी यस्तै भलाकुसारीहरू गरिरहौँ र श्रोताहरूले पनि माया गरिरहन् भन्ने आशाका साथ
धन्यवाद. आजको विषय केशवराज यात्रीसँगै म पनि छुट्टिने बेला भइसकेको छ. तपाईँसँग 1 घन्टे यो सम्वेदता साथी मित्र तपाईँलाई कस्तो लाग्यो कार्यक्रम जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावको लागि GAJALSUDHA420@gmail.com पनि आफ्नो प्रत्यक्ष सल्लाह सुझाव छोड्न सक्नुहुनेछ र गजल सिर्जना पनि छोड्न सक्नुहुनेछ भन्दै अर्को हप्ता अर्को नवीन श्रृङ्खलामा भेट्ने बाचा गर्दै तपाईँहरूसँगका लागि अर्को हप्ता भेट्ने बाचासँगै छुटिन्छु. हवस् त जय गजल.